पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ बासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् बासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी। नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्ताएका छौं वरिष्ठ साहित्यकार तथा समाजसेवी श्री कमलमणि आचार्य दीक्षितज्यूलाई। सेप्टेम्बर 2, 1929 दिन काठमाडौँको गैरीधारामा जन्मनुभएका श्री दीक्षितज्यू मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठी दुवैका संस्थापक सदस्य सचिव तथा अध्यक्ष अनि लगभग 65 भन्दा बढी पुस्तकका रचनाकार हुनुहुन्छ। अमेरिकी भ्रमणमा रहनुभएका श्री दीक्षितज्यूसँग हामीले केही खसखस राखेका छौं। आउनुहोस् उहाँलाई स्वागत गरौं। वरिष्ठ साहित्यकार कमलमणि दीक्षितज्यू, यहाँलाई खसखस.com मा हार्दिक स्वागत गर्दै प्रश्न शुरू गरौं।
अमेरिकाको भ्रमणको कारण के होला?
यसपालिको अमेरिकाको भ्रमण कारण मेरो नातिको ब्रक्सविल न्युयोर्कको माथि ब्रक्सविल जुन ठाउँमा सारा लरेन्स भन्ने कलेज छ त्यहाँबाट मेरो नातिले ग्रेजुएसन आएको।
प्रश्न सुरु गरौं, खाजाको पैसा बचत गरेर पुस्तकालय निर्माण गर्दाखेरि के हुन्छ भन्ने देख्नु भएको?
हो तपाईँले त्यसरी परिकल्पना गरेर गरेकै होइन। हामी मध्यवित्त बाहुन परिवार काठमाडौँको, म विकल्प सम्बन्धमा भन्छु, म अङ्ग्रेजी सम्बन्ध भन्न जान्दिनँ। 1997-98 सालतिरको कुरा, यो विक्रम सम्बत 2000 साल लागेकै छैन। त्यो बेला म स्कुलमा छु, स्कुलमा 8 पैसा दिनुहुन्थ्यो होला घरको दिनमा खाजा खानलाई। 8 पैसामा त्यो 4 पैसाले खाजा पुग्थ्यो होला भनौँ न। त्यो 4 पैसा जम्मा गरेँ मैले गरे, अनि त्यो पैसा जम्मा गरौँ 7-8 दिन जम्मा गरेपछि भयो होला, एक मोर भने 50 पैसा भयो होला। त्यो पैसा त कसरी के गर्ने फाल्ने त कुरो भएन। त्यो पैसाले म त्यहाँ असनमा दरबार स्कुलको नजिकै असन टोलमा चित्तदर हृदय अहिले छ नि, मानदास चित्तदर भन्ने किताब पसल थियो, अरू पनि किताब पसल थियो तर त्यो नजिकै थियो। त्यहाँ गएर म अब त्यहाँ अङ्ग्रेजी किताबको नि पैसा लाग्छ धेरै है, नेपाली किताब सस्तो त 20-25 पैसा 30 पैसा किताब पाइने। त्यो किन्थे त्यो कुनै परिकल्पना गरेर गएन, त्यो भयो। त्यो मैले पुस्तकालय राख्छु भने कहिले परिकल्पना गरेकै होइन। तर के कुरा चाहिँ हो भने हाम्रो बाजे, मेरो बाजे नौसुन्दरमा साह्रै ठुलो विद्वान हो, राममणि आचार्य दीक्षित, पहिले सबभन्दा पहिले गोर्खा भाषा प्रकाशनी समितिको अध्यक्ष, पछि बालकृष्ण समाजीमा आउनुभयो। उहाँको आफ्नो निजी लाइब्रेरी छ, साह्रै ठुलो लाइब्रेरी छ घरमा, त्यो नाउँ शान्ति निकेतन पुस्तकालय। त्यो कता कता थियो होला नि, किताबको महत्व त थाहा छ नि, बाहुनको बच्चो राममणिको नाति, त्यसैले होला किताब किन्नाले त्यो जम्मा गर्नलाई पढाए, त्यो किताब किन्न पढ्नलाई किनेको नि। अङ्ग्रेजी किताब किन किनेन भन, अङ्ग्रेजी किताबलाई 2 रुपियाँ 3 रुपियाँ पर्थ्यो होला, त 1 रुपियाँ पर्थ्यो, म चाहिँ 1 रुपियाँ छैन। अनि फेरि अङ्ग्रेजी किताब पाइँदैन थियो पनि, खुब किने हिन्दी पाइन्थ्यो, हिन्दीमा किन्न किनिएन होला, किन किन थाल्यो। म क्लास 7-8 तिरको त हो बच्चो, त्यसैले त तपाईँले सोध्नुभएको ठुलो प्रश्न हो त्यो, तपाईँले मिलाउन भन्नुभयो, मैले लामो कुरा भने त्यसलाई काट्नु होला।
मदन पुरस्कार पुस्तकालय त्यस अवस्थाबाट पार गर्दै अहिले एउटा ठुलो, मतलब भनौ न, स्थापित संस्थाको रूपमा हेरिन्छ मदन पुरस्कार पुस्तकालयलाई, जहाँ चाहिँ नेपाल राष्ट्रभरि प्रकाशन हुने सबै छापाहरू पनि दर्ता हुन्छन्। त्यहाँ अहिले कति किताब छन्, कति छापाहरू दर्ता भएको छन् त्यसमा?
नेपाल राज्यभरि होइन, संसारभरिका भन्नुहोस् न, जस्तो तपाईँको यो वसन्तमा निस्किने विश्व परिक्रमा पनि मौका छ नि है, तर त्यो सबै छैन। त्यति तपाईँलाई भनिरहेको मदन पुरस्कार पुस्तकालयमा भएपछि ती नेपाली किताब संसारमा अरू कहीँ छैन। मदन पुरस्कार पुस्तकालयमा भए जतिको पत्रिका संसारमा अरू कतै छैन, त्यो पक्का हो। तर त्यो आफैमा चाहिँ यति सानो हो भन्नु पनि लाज लाग्छ। हरेक दिन मका किताब आउँछन् आजकल, प पत्रिका आउँछ, पत्रिका सबै आउँछन् भन्दाखेरिमा एउटा आइपुग्यो भनौँ कुनै साप्ताहिक छ दसौँ वर्ष चाहिँ म एउटा आयो भने त्यो मेरो एउटा दर्ता हो, त्यसको बाँकी कुनै अङ्क मसँग छैन भने मेरो त्यो दर्ता हो नि। त्यसो गर्दाखेरि पत्रिका मका आइपुगेको पत्रिकाको संख्या पत्रिकाको नाउँ अस्ति भएको यहाँ नेपाल आउनुभन्दा पहिले नेपाल छाड्नुभन्दा पहिले मैले दर्ता गरेको थिएँ 5137 अथवा 5139 कति पुरा छ 5139 त्यतिवटा पत्रिका छ। तर त्यो छ भन्दाखेरिमा त्यति नाउँको पत्रिका छ मसँग, त्यति शीर्षक छ, ती सबै छन् भन्ने होइन।
सबै पत्रिका सञ्चालन नभएका पनि हुन सक्छ,
त्यो धेरै हुन सक्छ सञ्चालन नभएकै होला नि। जस्तो भयो रूपरेखै छ म कहाँ, रूपरेखा त अब त चल्दैन, रूपरेखा त नाउँको छ नि।
ऐतिहासिक हिसाबले नामक नामावलीहरू
छ, सम्पादक को त्यो भने हेरे हुन्छ तपाईँले। त्यसरी त्यो पत्रिका मैले 1500 छ कि किताब, सबै किताब म कहाँ आइपुग्यो भनिहाले, भारतमा छापिएको पनि, हङकङमा छापिएको पनि, सिङ्गापुरमा छापिएको पनि, नेपाली किताब, नेपाली बाहेक कुनै भाषाको कुनै किताब हाम्रो पुस्तकालयमा आएर दर्ता हुँदैन, त्यो साध्य हुँदैन, त्यो न पैसाले साध्य हुन्छ न हाम्रो रिस उसले साध्य हुन्छ। नेपाली मात्रै गर्छु नि, त्यो चाहिँ नि अस्ति सबै छैन पनि भनिहाले। मैले दर्ता गरेको किताब अस्ति म यहाँ आउनु हुँदा पहिले 27,250 पुगेको छ, 27,000 मात्रै हो, त्यो नेपाली किताब त्यति मात्र त होइन नि, 50,000 होला, हामी यहाँ 27,000 छ, तर त्यो 27,000 एकै ठाउँमा सजाना कहीँ पनि छैन। त्यसरी त्यो हिजोले भने तपाईँले भने ठिक हो, नेपालीको सबभन्दा ठुलो पुस्तकालय हो नेपाली भाषाको। त्यहाँ अरू थप पनि के रहेछ भने त्यहाँ किताब पत्र पत्रिका भनेर हामीले अर्को पनि जमा पार्छौँ, जस्तो प्याम्पलेट पनि त्यहाँ जम्मा पाएछ, नेपाली भाषामा छापेको त्यो ह्यान्डबिलहरू कुनै त्यो पनि जम्मा हुन्छन्, पोस्टर आयो भने पोस्टर पनि जम्मा गर्छौँ, तर त्यो पनि सबै छैन। तर त्यहाँ चाहिँ नेपाली भाषाको एफएमएरा भन्छ, एफएमएरा पनि जम्मा पार्छौँ हामी, पार्टी रेकर्ड पनि जम्मा पार्छौँ, तर त्यो पनि हामीसँग सबै छैन। अब त्यो गाडी त अरू छन् नि, अब म्युजिक नेपाली जम्मा पाएर भइहाल्यो नि, हामीले गर्नुपर्छ भन्ने छैन, तर हामी पनि गर्छौँ।
यसै प्रसंगमा पत्र पत्रिकाहरू पुस्तकहरू त दर्ता भएका छन्, अब अहिलेको आधुनिक समय र परिवेशले गर्दाखेरि इन्टरनेटको पनि
सोधिसक्नु, त्यो हामीले अहिले गर्न सकेका छैन, त्यो चाहिँ नि कसरी गर्ने भन्ने कुरो तपाईँले सिकाइदिनुहोस्, हामी गर्न त्यो पनि, तर हामीसँग त्यो साधन छैन अहिले, त्यो चाहिँ सबै किचन सबै उसमा साइबर उसमा सिडीमा हाल्नु पर्यो, त्यो तपाईँले पठाइदिनु भने हामी डाउनलोड गरेर राखिदिन्छौँ, भोलि त्यहाँ आएर पढ्नु पर्यो भने पढौँ न मान्छेले। जस्तो हाम्रो पनि पत्रिकाहरू पनि पुरानो पत्रिका धेरै जसो, जस्तो मैले तपाईँ 5,000 भने त्यसमा 300 पत्र पत्रिका त हामीले माइक्रोफिल्म गरेर 300 पत्र पत्रिकाको प्रत्येक अङ्कको प्रत्येक पेजको माइक्रोफिल्म गरेको छ, त्यसमध्ये 100 जति पत्र पत्रिकाको सिडीमा त्यसलाई कन्भर्ट गरिसकेको छ, त्यो पनि छ नि। अब तपाईँले सिडी तपाईँको आफ्नो बनाएर पठाइदिनु भने तपाईँले खसखस भयो बनाएर पठाइदिनु भयो भने मैले के पनि पढ्यो, त्यहाँ आएर पढौँ न मान्छेले, त्यो हामीलाई सल्लाह दिनुहोस् बुद्धि दिनुहोस् गर्छ।
अब यो मदन पुरस्कार पुस्तकालयमा नेपाली भाषामा प्रकाशित हुने मात्रै छन् कि अन्य भाषामा मात्रै, अरू भाषाको पनि राख्ने कुनै परियोजना
छैन, हाम्रो साधनले भ्याउँदैन, गर्ने त पहिले नै गर्थेँ नि म, नेपालीको त पैसाले भ्याउँदै पुग्दैन, सम्भव छैन।
यहाँले 65 एउटा पुस्तक लेखिसक्नु भएको छ विभिन्न विषयमा, त्यो पुस्तक मध्येमा सबैभन्दा आफूलाई चित्त बुझेको र मन परेको पुस्तकको नाम र कारण भनिदिनुहुन्छ?
त्यसको कारण केही पनि छैन, बुइङ्गेल चाहिँ नि कसैले नगरे पर्यो, बुइङ्गेल भन्ने चाहिँ नि मैले सम्पादन गरेको किताब हो, त्यो चाहिँ नि मध्यकालीन नेपाली कविताहरूको संग्रह हो, त्यो चाहिँ बुइङ्गेल एमएममा पनि राख्यो, ठिकै छ, 2017 सालमा निकाले हो त्यो, पहिले त्यसको लागि 14 संस्करण भएको छ, पहिले 180 कविहरू जम्मा पारेको थिएँ, अहिले 360 भए, त्यसको त्यो त्यो चाहिँ गर्दा के गरिएछ भनेर आएको छ, त्यो मेरो त होइन नि, त्यो त माइ कलेक्सन, र मैले त्यसको 200-300 बारेकोमा सानो सानो भए पनि मैले बायोग्राफी अथवा परिचय दिएको छु, त्यो गरियो त्यो उनको बारे अब कहाँ कहाँ पाइन्छ त्यो त्यहाँ लेखिया छ त्यो त्यहाँनिर मैले ठुलो मिहिनेत गरेँ हो त्यो सेटिस्फ्याक्सन भन्ने कुरो त कसै हुन्छ मैले कुनै उपन्यास लेखेको होइन यो कुरा धेरै बिक्यो खुब त्यस्तो होइन अनि मिहिनेत गर्ने भन्नुहुन्छ भने मोतीराम भट्टको एउटा नाटक फेला पारेँ मैले कहिले छापिएको थिएन त्यसको भूमिका लेख्नु पर्यो मैले त्यसलाई उपचार भन्नुहोस् प्रिफेस भन्नु जस्तो एमएमा त्यो त्यो राखिएछ त्यहाँ एमएका प्रोफेसरहरूले के भनेर विद्यार्थीहरूलाई त्यो प्रियदर्शीको अर्थ पढ्नु पर्दैन दीक्षितजीको भूमिका पर त्यतिकै पुग्छ भनेर भनेपछि ठुलो काम गरिएछ नि त्यसले त्यसको मिहिनेत गरेको हो जस्तो अर्को सुन्दरानन्द भन्ने एकजना बाणा भीमसेन थापाको मान्छे काल बेलाको उसले रामायण एउटा लेख्यो सुन्दरानन्द नेवारले भीमसेन थापाको थालमा रामायण लेख्यो त्यो सुन्दरानन्दले लेख्या भन्ने कसैलाई थाहा थिएन मैले त्यो यति मोटो फेला परे जस्तो लेखेँ त्यति मोटो अब मेरो बुद्धिले फेला परेको थियो सुन्दरानन्दले लेख्या भने मैले फेला परेँ अहिले फेला परे होइन त्यो पनि सेटिस्फ्याक्सन छ मलाई त त्यो कसै फेला परे त्यो लामो कुरा हुन्छ फेरि सुन्दरानन्द रामा त्यसको भूमिका त्यो 400 पेजको किताबमा मैले मेरो भूमिका 8 पेज छ त्यो सुन त्यो भूमिकाको तारिफ अस्ति 40 वर्षपछि नेपालको ठुलो विद्वानले दृष्टिजी कस्तो उहाँले चाहिँ नि आफू 22 वर्षको उमेरमा छँदाखेरिमा यस्तो भूमिका लेखाएको थियो त्यो भूमिका लेखमा 6 महिना लागेको छ सुन्दरानन्दको रामायणको भूमिका लेख मलाई 6 महिना लाग्यो किन मैले सबै पढ्नु पर्यो नि धेरैतिर मैले रामायण खानु पर्यो नि 8 पेज लेख्नमा 6 महिना लागेको छ त्यो त्यो भूमिकामा सेटिस्फ्याक्सन किनभने मैले आफूले तारिफ गर्दा कसैले तारिफ गर्यो नि त्यसैले मलाई सेटिस्फ्याक्सन भन्ने कुनै किताबमा हुने होइन किनभने मेरो किताब नट वान बुक इज ए कम्प्लिट बुक इन इट सेल्फ सबै कलेक्सन हो कलेक्सन गरेको के सेटिस्फ्याक्सन छैन
यहाँ चाहिँ रातो बङ्गला स्कुलसँग पनि सम्बन्धित हुनुहुन्छ
रातो बङ्गला स्कुलसँग म सम्बन्धित छु पनि छैन पनि अहिले मलाई रातो बङ्गला स्कुलको प्याटर्न भन्छन् मैले त्यसमा अलिअलि पैसा दिएको छु तर बुहारीहरूले खाएर स्कुल हो त्यो र त्यहाँ चाहिँ नि म यो त करिब 15 वर्षदेखि सुरु भएदेखि नै नेपाली कविता पाठ गर्न कम त पढाउन नेपाली कविता कसरी रिसाइट गर्ने त्यो मान्छेले बिर्सिसकेको थिएँ त्यो सिकाउँछु म क्लास 2 देखि 8 सम्मलाई त्यो दिशाले म सम्बन्धित
अनि यस सन्दर्भमा यहाँले एउटा छन्दका 101 कविता
त्यही गरेको मैले लेखेँ होइन
सम्पादन गर्नुभयो
त्यसको क्यासेट पनि निस्केको छ नेपालमा स्कुलका विद्यार्थीहरूले टिचरले नसिकाएको हुनाले कविता पाठ गर्न बिर्सिसके छन्द कसरी पाठ गर्ने भने बिर्सिसके त्यो चाहिँ नि रिभाइभ गऱ्यौँ हामीले रातो बङ्गला स्कुलले गर्यो त्यसमा म इन्स्ट्रुमेन्टल भयो भन्नुहोस् न
त्यो रातो बङ्गलाको क्यासेटबाट सिकेर छन्दमा लेख्ने कविता लेख्ने 2-3 जना तपाईँका विद्यार्थीहरू मैले यहाँ भेटेको छु
हो र
हजुर ती भाइहरूले अहिले पनि छन्दमा अनुष्ठोप छन्द अथवा टोटल छन्दमा राम्रोसँग यहाँको नेपाली
कार्यक्रमहरू
मुकेश घिमिरे र निकेश घिमिरे भन्ने
भाइहरू अब मैले नाउँले चिन्दिनँ साह्रै खुसी लाग्छ सुनेर मलाई थाहा थिएन तर मैले उनीहरूलाई कविता पाठ गर्न सिकाएँ लेख्न पनि त्यसलाई सिकाउन सकिन्थ्यो तर त्यो मेरो कार्यक्षेत्रभन्दा बढ्दो किनभने मलाई जम्मा आधा घन्टा टाइम हुन्छ दिनको आधा घन्टाको हप्ताको वरिपरि 12-13 वटा पिरियड लिन्छु म आधा घन्टामा त्यसो भ्याउँदैन कि फेरि सबैलाई त्यो कविता लेख्ने सौख हुँदैन त्यो भिन्नै क्लास आयो भने म सिकाइदिन्छु त्यो त किताबमै छ त्यो लेखाएको छ यसरी लेख्ने भने बताइरहेको छ त्यो म लेख्न सिकाएको चाहिँ होइन त्यहाँ त्यो एउटा अनुसूचित छन्दको कविता पाठ गरिरहेको छ एउटा पाकिस्तानी केटीले त्यो नदिया भने गाली गर्दैन सारङ्गी झुठो बोल्दैन बाँसुरी सङ्गीत तिमीभित्र मिठो बोल सधैँभरि भन्ने माधव घिमिरेको कविता त्यो पाठ सुन्नु होला त्यहाँ त्यो पाकिस्तानी केटीले गरे हो कसैले भन्न सक्छ त्यो पाकिस्तानी केटीले अनि त्यहाँ ऋषभ सबको शत्रु ऋषैले सब नाचिने भनेर सुन्छ त्यो बङ्गलादेशको केटीले गरेको थियो मेरो विद्यार्थी अनि त्यहाँ उसले त गरेको छैन र यो नर्वेजियन केटी डच केटी थिए डच हो कि फ्रेन्च हो हाम्रो स्कुलमा पढ्थे त्यसले राम्रोसँग नेपाली कविता पाठ गर्न जानेको थिए अनि त्यसलाई एकदिन कलिग बाहिर आएर सोध्यो तिमीलाई सबभन्दा मनपरेको कविता कुन हो भन्नुलाई छाकी भन्छ लेखनाथको ठाडै कैलास देखी द्रुत तर गतिले मान्छेले सौख लाग्दैछ त्यो त्यसैले मेरो सम्बन्ध छ रातो भन्दा तर सम्बन्ध छैन पनि.
एकछिन मदन पुरस्कारको कुरा गरौँ. मदन पुरस्कारका पुरस्कार दिँदाखेरि का अलिकता विधिहरू पाठकहरूलाई हाम्रो श्रोताहरूलाई भन्ने
मदन पुरस्कार मिल्दाखेरिमा मलाई सबभन्दा त्यहाँ मान्छेलाई के गलत भयो र मिसअन्डरस्ट्यान्डिङ के छ भने कमलमणिलाई मन परेको किताबले मात्रै पुरस्कार पाउँछ भन्ने जुन भनिन्छ त्योभन्दा अशुद्ध त्योभन्दा फटाइ कुरा केही पनि हुँदैन. किनभने कमलमणि त के कमल त्यो बन्दोबस्त स्थापना गरेर रानी जगदम्बाले चाहेर पनि पुरस्कार कसैलाई दिन सकिँदैन. यो त यस्तो प्रोसेस भइरहेको छ त्यो हामी ज्यादा ट्रान्सपेरेन्ट छैनौँ पक्का हो तर एकदमै लाग्छौँ कसैलाई मन परेर किताब पुरस्कार पाइँदैन. बदनाम त गर्छ अब यही वर्ष पनि 70 जति किताब आएको छ पुरस्कार पाउँदै एउटा किताब हुन्छ त्यसमा 70 पनि एक्सपिरियन्स मैले पुरस्कार पाउँछु भने आशा गर्ने 5-7 त पक्कै हुन्छ राम्रो पनि होला त्यो किताब उसले भनेको तर अब उपन्यासै उपन्यास आज सबै भनौँ धेरै वर्ष उपन्यासलाई दिइसक्यो यसपालि उपन्यास होइन त्यो राम्रो दुइटै उस्तै छ यो हिस्ट्रीलाई किताबलाई दिउँ भने हिस्ट्रीले किताबले पायो भने त्यो उपन्यासवाला त सुनिमा बेइमानी हो खा मेरो किताब खा त्यसको किताब त्यस्तो हुन्छ. त्यसैले यसको प्रोसेस हुन्छ त्यो 70 किताबलाई दुईटा उपसमिति छ एउटा साइन्स सब्जेक्ट एउटा लिटरेचर सब्जेक्ट त्यो उपसमितिले त्यसलाई बिस्तारै सर्टलिस्ट गर्दै जान्छ 5-6 चोटिको जीव बस भएर सर्टलिस्ट गरेर एउटा खास ठाउँमा पुगेपछि दे सेन्ड दोज फ्यु बुक्स टु रियल एक्जामिनर्स अनि त्यहाँबाट उनीहरूले रेकमेन्ड गरेर पठाएपछि दे सिट थ्रु इट ठिक छ अब छैन गरेर ल दिस इज यसपालि चोइस हो भनेर मदन पुरस्कार गुटीको मेन बडीमा पठाउँछ अनि दे डिसाइडेड. त्यस्तो छ त्यसले ट्रान्सपेरेन्सी कसलाई कसलाई जग्गामा पढाउँछ द्याट यु नेभर डिस्क्लोज त्यो राम्रो गर्दैन तर त्यहाँ त्यही मान्छे
भनेपछि त्यो मूल्याङ्कन समितिमा को को हुन्छ भन्ने कुरा
हाम्रो 15 मध्ये नै हुन्छ नि 15 सबै नाउँ कन्ट्री छ नि त्यो मूल्याङ्कन उपसमिति छ दुईटा के त्यो उपसमितिले आफैले सर्टलिस्ट गर्दै जान्छ मूर्ख त छैन त्यहाँ त्यहाँ त प्रोफेसरहरू नि छ सर्टलिस्ट गर्दै गएर आखिरमा उनीहरू पनि जान्छ 5 किताब उपन्यासमा चाहिँ उपन्यासमा दुईटा कवितामा एउटा उनीहरूले जो 6-7 किताब हो भने त्यो 6-7 किताब डिफ्रेन्ट ठाउँमा पठाउँछ उनीहरूले विच इज बेटर भनेर भनौँ उपन्यास यो देश बेस्ट भएको उनीहरूले भनेर पठाए कवितामा यो बेस्ट भएन अब त्यो दुईवटा कुन चाहिँ गर्ने भनेको इन दे क्यान डिसाइड उनीहरूले मेन बडीमा पठाउनु पर्छ त्यहाँ त्यहाँ डिस्कस हुन्छ हुन सक्छ. हामी धेरै वर्ष यो सब्जेक्टमा के दिएछौँ योपालि यो सब्जेक्ट हो किन
भनेपछि पुरस्कार दिँदाखेरि कुन नौलो विधा हो कुन पुरानो विधा हो भन्नेतिर पनि ज्ञान दिन्छ. अब यो विधाकै कुरा गर्दाखेरि 2065 मदन पुरस्कार पाउने अन्तर्मनको यात्रा
64
2064 विजेता अन्तर्मनको यात्रा त्यो चाहिने त्यस्तो खालको विधामा लेखेको समय थिएन
उपन्यास थियो नि तर त्यहाँ पनि त्यसको राइबल भएर आएको अर्को एउटा विधा आएको थियो भने यो चाहिँ नि यस्तो किसिमको किताब चाहिँ नि यस्तो उपन्यास नेपालीमा छैन
उपन्यासै मानिएको छ
त्यसको उपन्यासै हो नि उपन्यास सरी आत्मकथा हो
आत्मकथा
उपन्यास चाहिँ पाएन त्यो बेला पाएन उपन्यास पनि आएको थियो त्यसमा अब त्यो नोभेल त भन्नु भयो उपन्यास पनि टपमा आइसकेको थियो त्यसमा चाहिँ नि हामी भन्दैनौँ कुन कुन त्यो रन्न छ कुन भने भन्दैन द्याट वे वेयर ट्रान्सपेरेन्ट तर हाम्रो आफ्नो हिसाबले वेयर भेरी भेरी अनेस्ट मैले भने मैले अब त भन्नै भएन म त म बेही हुन्छु म आफूलाई भन्दिनँ नि जस गर्ने कुरा
अब एकचोटि नेपालको पत्रकारिताको नि कुरा गरौँ
मेरो ज्ञान छैन
अब
खानाको कुरा बोल्नु हुँदैन
भाषाको कुरा गरौँ त्यसो भए नेपाल बहुभाषीको देश हो र नेपाली भाषालाई अहिले राष्ट्रिय भाषाकै रूपमा जताततै हामी कुरा गरिरहेका छौँ तर अहिले भाषिक स्वतन्त्रताको नाममा यो नेपाली भाषालाई राष्ट्रिय भाषा हुनुहुन्न अथवा चाहिँ नेपाली भाषालाई नेपाली भाषा भनिनुहुन्न खस भाषा भनिनु पर्छ भनेर जुन एउटा अलिक एक प्रकारको अदृश्य जुन विखण्डनको कुरा आइरहेको छ भाषामा यसको बारेमा यहाँको
कस्तो अत्यन्त दुर्भाग्यपूर्ण हो. अहिले वासुश्रेष्ठ र कमल मुनि दीक्षित नेपाली भाषा नभए आफूसँग बोल्न सक्दैन थिए. त्यसैले मैले पृथ्वीनारायण शाहलाई त मैले अलिअलि भने तर नेपाललाई एक बनाउने नेपाली भाषा हो. 60 भाषा छ चालू, त्यसमा नेपाली भाषा नभए न त भने जयप्रताप मल्लले रानी पोखरीको शिलालेखमा जयप्रताप मल्लको टाइममा त त्यहाँ मैथिली र नेवारी चल्थ्यो नि र संस्कृत चल्थ्यो, नेपालीमा चाहिँ शिलाले किन लेखाएको
सबैले बुझ्नु
त्यो सबैले बुझ्नु भनेर. जयप्रताप मल्ल त जयप्रताप मल्लभन्दा पनि 100 पुरानो हो नि, 100 पुरानो हो. रानी पोखरीको शिलालेख 1700 सालमा नेपालीमा लेखिएको छ. सबैले यसरी जललाई प्लान्ट जललाई यसरी बनाएको छ एकदम नहुम इत्यादि गर्नु. लास्टमा 2 लाइन छ नेवारीमा, अत पर भाका भनेर खिपा क्रिया मनु अग्नि मुत्ने काम नगर्नु भनेर लेखेको छ. अरू सबै सबै लेखेर तल चाहिँ युथामा अग्नि मुत्ने काम नगर्नु भनेको छ त्यो शिलालेखमा. त्यसले लाहुरीहरू नभए नेपाली भाषा चल्ने थिएन. नेपाली भाषालाई लिङ्गुवा फ्रान्को बनाउने लाहुरी सिपाहीहरू हुन् अङ्ग्रेजी सिपाहीहरू राख्न थाले. यो हाम्रो नेपाली सेना होइन गोर्खा
ब्रिटिस गोर्खामा
त्यहाँ सबभन्दा पहिले नेपाली भाषामा व्याकरण यसले चिप्चेले सबभन्दा पहिले नेपाली भाषाको व्याकरण कसले लेखेको तपाईँलाई थाहा छ? जे एटन भन्ने मान्छेले कलकत्ताबाट 1820 AD 1850 गोर्खाली लिन थाले. गोर्खाली फौज लिँदा घरमा ताप्लेजुङको लिम्बूलाई पनि लियो, धनकुटाको राईलाई पनि लियो, पोखराको गुरुङलाई पनि लियो, लमजिङको मगरलाई पनि लियो. लमजिङको मगरले ताप्लेजुङको लिम्बूसँग कुरा गरेर त्यहाँ छाउनीमा अङ्ग्रेजी कसै कुरा गरे त्यही एटनको ग्रामर परेको अङ्ग्रेजीले उसलाई नेपालीमा कुरा गरे. राई लिम्बूले गुरुङ सँग नेपालीमा कुरा गरे गर्यो. उनीहरूको आफ्नो स्कुल नेपाली मात्रै हो, किनभने हाकिमले नेपाली बोल्छ, अङ्ग्रेजी त बोल्दैन, उनीहरू त बोल्दैन. उनीहरू घर बिनाउ घर जान्छ अथवा रिटायर भएर जान्छ. साहबले बोलाए भाषा त्यो त खस भाषा होइन, साहबले बोलाए भाषा उसले आफ्नो छोरी छ नेपालीमा बोल्छ. त्यसैले नेपाली भाषामा बाहुन छेत्रीको भन्दा ठूलो दिन यो गोर्खा सिपाहीहरूको छ. त्यो मैले लेखा चाहिँ छाप्या छ, त्यो मेरो वान अफ द एसेजमा छ यो किताब. त्यसैले अहिले तपाईँले भन्नुभएको कुरो अत्यन्त दुर्भाग्यपूर्ण भइरहेछ. अब सबभन्दा पहिले त लिम्बूले यो हाम्रो भाषा अहिले खस भाषा गुरुङले नेपाली भाषालाई गाली गाली गर्दाखेर त्यो गोपाल किरातीले नेपालीमा गाली गर्छ, ल लिम्बूमा गाली गर ओके, ताकत पनि लिम्बूमा गाली गर अन्डरस्ट्यान्ड यु. काठमाडौँको नेवारीले चाहिँ लाउ बुझेको छ उनीहरू हिँड्छ यसो गरेर हामीले बर्ताउ गर्न थाल्यो भने राई लिम्बू ल्याएर खान्छ भन्ने परिचय छ. चल्दैन नेपाली भाषा नभइदिनु भयो, किनभने नेपाली भाषा अब कमुनी भाषा भइसक्यो, इट्स ए कमर्सियल ल्याङ्ग्वेज. नेवारीको पनि गीत प्यासेज छापिन्छ बनाएको छ, लिम्बूको पनि छ, गुरुङको पनि छ, तामाङको पनि छ. तर तपाईँले कमाउनु पर्यो भने त नेपाली
चाहिँ
कमाउने भाषा भएपछि केही लाग्दैन तपाईँको भाषा विकृत हुन्छ ओके. नेपालीको एफएमहरूमा भाषा विकृत छ तर छ त नेपाली भाषा नि. त्यसले अब चाहिँ मार्न गाह्रो हुन्छ. तर नेपाललाई एक बनाउने चाहिँ नि नेपाली भाषा नै हो, पृथ्वीनारायण शाह होइन.
भाषाको कुरा गर्दाखेरि विकृतिको पनि कुरा गर्नुभयो यहाँले. अहिले साँच्चै नै नेपाली भाषामा विकृति बनाएको छ. खास गरी हलुवामा बालुवा भने चाहिँ कति शब्दहरू कुरुङ कुरुङै बिझाउने गरी यस छाडापना भन्ने कि सचेतपनको चाहिँ अभाव
त्यो पनि होइन. हाम्रो भाषा जिउँदो भाषा हो. अङ्ग्रेजी भाषा अङ्ग्रेजी भाषाको विदेशी शब्द झिक्दियो भने अङ्ग्रेजी भाषाको त्यो वेस्टर्न डिक्सनरी यत्रोबाट यत्रो आउँछ. यत्रो वेस्टर्न डिक्सनरी यत्रो हुन्छ सबै विदेशी भाषा झिक्नुहोस् त. नेपाली पनि त्यही हो. ल नेपालीबाट नेवारी झिक्दिनुहोस् त, झ्याल झिक्दिनुहोस्, पसल झिक्दिनुहोस्, खापा झिक्दिनुहोस्, नेपाली कहाँ हुन्छ. मगरबाट सोच खतम. इस्टकोटलाई हामीले वेस्टकोट वेस्टकोटलाई हामीले इस्टकोट बनायौँ, अलिक वास्कोट बनायौँ. त्यसलाई फाल्ने बाई रोडको बाटो नेपाली होइन, हो कि भएन अहिले नेपाली. त्यो बेला विकृति भएको थियो नि. जिउँदो भाषामा हुन्छ हजुर यस्तो कुरो. मृत भाषामा हुँदैन, संस्कृतमा हुँदैन नि. लौह पतगामिनी नै भन्नुपर्छ, रेलवे भन्न मिल्दैन संस्कृतमा. लौह पतगामिनी नै भन्नुहुन्छ रेलवेले संस्कृतमा. जिउँदो भाषामा यी आउँछ, यसलाई विकृति नभनौ. अहिले तपाईँले मैले विकृति भनेको कुरो भोलिको मान्छेले एकदम त्यसलाई चोखो गर्छ. ड्याडी मम्मीलाई फाल्न सक्नुहुन्छ तपाईँ? सघाउँछ ड्याडी मम्मीलाई जाँदैन, सम्भव छ. अनि के हाम्रो बाबुहरूले बा भन्थे, आमा भन्थे, आमै भन्थे. म त भन्दिनँ अब आमै, आमा खुब भन्दैन, आमा भन्छु, मुवा भन्छु. मुवा विकृत हो,
आमा सही,
आमा सही. मुवालाई फाल्ने, मुवालाई मान्ने हो भने मम्मीलाई नलिने. अवसर उनीहरू विचार मिल्दैन. म भन्छु जिउँदो भाषामा नयाँ भाषा शब्द आउँछ आउँछ. त्यो पछि होइन युद्ध बाह्रै यन्त्र युद्ध संस्थाको टाइममा माइला गुरुजीले राम्रो शब्द दिएको नि. जनताले त पछ्याएन त्यसलाई, दमकल भनिदियो. युद्ध बाह्र यन्त्र कहिले भन्छ? फायर ब्रिगेडै भन्छ. फायर ब्रिगेड अहिले पनि चलेछ. फायर ब्रिगेड अब फायर ब्रिगेड भन्छ नि, ब्रिगेड भन्दैन, फायर ब्रिगेड. त्यो नेपाली
नेपाली भइसक्यो
होइन. कति वर्ष लाग्दो रहेछ? पचास वर्ष, पच्चिस वर्ष, तीस वर्ष, दस वर्ष, पचाउँदो रहेछ नि त. त्यो चाहिँ म चाहिँ विकृत भन्दिनँ. अहिले हामीले त्यसलाई विकृत भयो. बाई रोडको बाटो नै भन्नुहोस् न. टिकन बजी चिउरा, टिकन बजी नेपाली त होइन नि. ए टिकन बजी जो हुन्छ त्यो विकृत हो कि होइन? त्यही भन्नु भने नेपाली भाषाबाट सबै विदेशी फरेन शब्द सिक्दिनुहोस्. केही बाँकी रहँदैन तपाईँको. म लिङ्ग्विस्ट होइन है, यो मेरो ज्ञान छ, यो मेरो खालि अनुभव कुरामा.
यहाँले 1999 आदिकवि भानुभक्त नामक फिल्ममा पनि कृष्ण आचार्यको
भूमिका गर्नु राम्रो भएको थियो.
त्यो भूतन भविष्य भयो भूमिकाको बारेमा मौका मिल्यो भने फेरि खेल्नुहुन्छ?
खेल्दिनँ होला. मलाई त्यस्तो किसिमको रोल कसले दिँदा पनि दिँदैन. त्यो त्यो साह्रै सडनली भयो. किन भयो त्यो मैले किताबमा लेखेको छु यो फिल्मको फिल्मको बारेमा भानु त्यो एउटा किताबमा चाहिँ त्यो लेखेको छु. कसैले सडनली कसैले भयो त्यो रुल त कल्याणार्थ अधिकारीको निम्ति राखेको थियो. कल्याणार्थ अधिकारीको निम्ति भोटो पनि बनाइसकेको थियो, सिसकेको थियो मेरो साथीका कला बनाउनु भन्ने. म त त्यसको निर्माता हुँ नि, कला बनाउनु भनेर मैले पनि कल्याणार्थ अधिकारी हुन्छ भनेर कला बोलाइ मैले पत्लगाबाट बोलाएको कला उनले खेल्छु भनेर दल परे. उनको लुगा पनि फिट भइसक्यो भने अलिक डाइट के गर्ने भने चाहिँ कि त्यहाँबाट कसलाई भने एकजना कसलाई भन्ने कहिले भनेको तनाउको तनाउकोमा दिएको त्यो भन्छ अब छेत्री थियो कि मगर गुरुङ छेत्री त्यसलाई बनाउनु खोजेको हो. त्यसलाई कसरी बाजे भने खुट्टामा ढोग्नु भने तनाउको मान्छेले आचार्यहरूले ल भने त उसले बाहुनै खोज्नु पऱ्यो भनेर उसलाई भट्ट बिन्द बिन भट्ट गोविन्द भट्ट गोविन्दलाई भैयाहरू खरेले कुरा गर्नुभयो हुन्छ खेल्छु भने गोविन्द भट्ट भने चाहिँ म गोविन्द भट्ट भनेको पछिपल्ट भोलिपल्ट एक दिन पछिपल्ट यादवको म खरेलको मलाई फोन आयो कुमारमाझी गोविन्द भट्टले त नखेल्ने भयो किन भनेर उनको पार्टीले उसलाई तिमीले यस्तो के अरे कम्युनिस्टलाई खेला गरेका छ यो धार्मिक उसलाई के हुन्छ धार्मिक उसलाई यसो पुँजीपतिको खेल्नुहुन्छ भनेर रोक्दैछ। भानु त धार्मिक हो नि, रोक्दैछ पार्टीले एमालेले। अनि बाई डिफल्ट कुमार हुने भयो, पछि सुरु गर्ने भइसक्यो। अब तपाईँ नै हुनुभयो भने ल भयो मै हुन्छ, त्यसरी पो भएन।
अनि त्यस भूमिकाप्रति आफू कति मैले सन्तोष हुनुहुन्थ्यो?
एकदम एकदम राम्रो भएको थियो। मलाई त वान टेक आर्टिस्ट हुन आउँदै थिएँ।
बधाई छ यहाँलाई। नेपाली साहित्यको भविष्य कस्तो देख्नुभएको?
एकदम राइट, एकदम राइट। केही लाग्दैन, कमाउने भाषा भइसक्यो। होइन मदन पुरस्कार अरू नौ मदन पुरस्कार अन्तर्मनको यात्राको 8 volume 8 एडिसन भइसक्यो। होइन
साहित्यको नेपाली साहित्यमा कुरा गर्दाखेरि कुन विधा बलियो जस्तो लाग्छ यहाँलाई?
उपन्यास सबभन्दा बलियो कविता अतिवत्ता लेखिएको छ, स्ट्यान्डर्ड छैन सबैमा। अहिले त उपन्यासलाई भेट्ने अब विधा भएको छैन मेरो हिसाबले। मतलब पुस्कार हेर्नुहोस् न, उपन्यास सबभन्दा भएको छ।
अनि अहिले अब यो जस्तो एउटा उदाहरणको लागि अन्तर्मनको यात्रा जस्तो नयाँ आत्मकथाको रूपले आइपुग्यो, त्यस्तै कुनै नौलो विधा देख्नुभएको छ?
मैले त दिने कामै छैन, मेरो त म त त्यसको दर्शा नै होइन नि। जे आउँछ आउँछ, सलाम गर्छ सलाम ठिक छ हुन्छ। मदन पुरस्कारको कुरा गरेँ है मैले, आइज अ लाइब्रेरियन, मेरो निम्ति एनी सिङ्गल बुक इज प्रणम्य। नमस्कार, मेरो निम्ति जुन किताब पनि किताब मेरो निम्ति। मलाई अन्तर्मनको यात्रा र रामबहादुरको जीवनीमा केही फरक छैन। एज अ लाइब्रेरियन उत्तिकै छ। मदन पुरस्कार गुठीको हिसाब भन्नुहुन्छ भने जसले जित्छ ऊ मेरो भने, जो सबभन्दा राम्रो भन्छ मेरो निम्ति त्यही लेख्छु। लोक म आफू मेरो चोइस छैन कि, मैले यो मेरो छ यो दिस द्याट द्याट भन्ने छैन।
हजुर, हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ। खसखस .com का श्रोता तथा पाठकलाई यहाँले केही एउटा सन्देश दिनु पर्दाखेरि कसरी के भन्नुहुन्छ?
खसखस .com चाहिँ नि अमेरिकाबाट जन्मिए तापनि मैले बुझेसम्म संसारभरका नेपालीहरूको एउटा हेर्ने चिज भइसकेको छ। जसले हेर्नुहुन्छ कृपा गरेर नेपाली भाषालाई नबिर्सिदिनुहोला र खसखस .com लाई जे भए पनि लेखेर पठाउनुहोला। सक्नुहुन्छ भने नेपालीमा टाइप गर्नुहोस्, नेपाली टाइप गर्नलाई नेपाली युनिकोड कम्प्युटरमा छ भने सकिन्छ, नभए भने रोमन नेपाली लेखेर पठाउनुहोस्। नबिर्सिदिनुहोस्, बोल्नुहोस्, लेख्नुहोस्, कविता लेख्नुहोस्, निबन्ध लेख्नुहोस्। सबभन्दा ठुलो कविता भन्दा पनि अब जहाँ हुन्छ तीको बारेमा लेख्नुहोस् र .com मा पठाउनुहोस्। जय होस्।
हवस् त, वरिष्ठ साहित्यकार समाजसेवी कमल मणि ऋषिज्यू, यहाँको अमेरिका भ्रमण अझ सफल रहोस् र हामी पछि पछि फेरि कुरा गर्छौं भनेर आजलाई बिदा माग्दै यहाँको अमूल्य समय र सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद।
बसै बडू, मैले व्रत बोले होला, मैले व्रत बोला भए तपाईँ समय समाउँछु, तपाईँको श्रोता समाउँछु। मलाई यसरी चान्स दिनु, यस्तो मौका दिनुभयो, यस्तो मौका मैले कहाँ पाउँथे र तपाईँको पनि जय होस्।